यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 13 पुग्यो, 36 जना घाइतेको उपचार हुँदै। बर्दियामा बाघको आक्रमणबाट 2 जनाको मृत्यु। फागुन 21 गते देशभर शान्तिपूर्ण रूपमा एकैसाथ एकै चरणमा निर्वाचन हुने प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रधानमन्त्री कार्कीद्वारा मतपत्र छपाईको स्थलगत निरीक्षण। प्रत्यक्षतर्फ 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाई सकिएको निर्वाचन आयोगद्वारा जानकारी। आगामी वैशाख 16 र 17 गते लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने। र भारतको मेघालयमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा 18 जनाको मृत्यु।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 13 पुगेको छ। गम्भीर घाइते भएका थप 5 जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पुचौड़ी नगरपालिका वड़ा नम्बर 7 को भौवीबाट जन्ती लिएर फर्कने क्रममा सोही ओड़ाको बड़गांव मोड़मा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका बजाङको पिथड़चीर गाउँपालिका 7 का विशन दत्त जोशी, सोही ठाउँका 28 वर्षीय दीपक दत्त जोशी, 46 वर्षीय किशन दत्त जोशी, बैतडीको पुर्चौड़ी 7 का 14 वर्षका सुशील जोशी र केदार सिंहका 26 वर्षका केशवराज भट्टको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि मृत्यु हुनेमा बजाङको पिथड़चीर गाउँपालिका वड़ा नम्बर 7 का 40 वर्षीय केशवराज जोशी, सोही ठाउँका 13 वर्षीय अशोकराज जोशी, 35 वर्षका बसन्त जोशी, 41 वर्षका विष्णुदत्त जोशी, 42 वर्षका नरेशराज जोशी, केदारसिंह गाउँपालिकाका 60 वर्षीय मोहनदेव भट्ट, जय पृथ्वी नगरपालिका वड़ा नम्बर 7 का 40 वर्षीय बसन्तराज रताला र बैतडीको पुर्चौड़ी नगरपालिका वड़ा नम्बर 7 का 40 वर्षीय पुष्पा अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक कुमार रायले जानकारी दिनुभएको छ। यसैबीच दुर्घटनाको विषयमा थप जानकारी दिनका लागि हाम्रो टेलिफोन सम्पर्कमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक कुमार राय हुनुहुन्छ। डीएसपी साहब,
हजुर,
अब हिजो साँझ दुर्घटना भएछ र दुर्घटनामा घाइतेको पनि आज 5 जनाको थप 5 जनाको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। त्यहाँ कसरी दुर्घटना भयो र घाइतेहरूको अवस्था अहिले कस्तो छ त्यहाँको जानकारी दिनुहोस् न।
अब यो घटनाको सम्बन्धमा अब हिजो बेलुका लगभग 8 बजेतिरको घटना हो यो, होइन हजुर? जन्ती बोकेको बस हाम्रो यो बैतडीबाट बजाङ जाने क्रममा लगभग दुर्घटना भएको छ। यसमा घटनास्थलमै हजुरको 6 जनाको मृत्यु भएको, त्यसै गरी त्यहाँको नजिकको स्वास्थ्य चौकीमा उपचारको क्रममा 2 जनाको मृत्यु, त्यसै गरी अब घाइतेहरूलाई उद्धार गरेर हामीले थप उपचारको लागि डडेलधुरा अस्पताल पठाएको थियौँ। डडेलधुरा अस्पतालमा उपचारको क्रममा राति थप 5 जनाको मृत्यु भएको छ। त्यसै गरी अलि सिरियस भएकोलाई डडेलधुराबाट पनि 5 जना जति चाहिँ तपाईँको धनगढी थप उपचारको लागि पठाइएको छ भने बाँकी चाहिँ अहिले डडेलधुरा अस्पतालमै उपचार भइरहेको छ।
अब कतिजना घाइतेहरू छन्?
घाइतेको सम्बन्धमा त्यहाँ अहिले अब 30 जना जति त्यहाँ उपचाररत छ।
अब यो दुर्घटनाको कारण चाहिँ के देखि
हजुरको चारजना चाहिँ अब सामान्य घाइतेहरू त्यही बझाङको देउलेखमा उपचाररत छन्। यिनीहरू चाहिँ सामान्य छ।
अब यो जन्ती बोकेको बस दुर्घटना भएको हो, अब यो दुर्घटनाको कारण चाहिँ के बुझिन्छ अहिले हेर्दा, यहाँहरूले हेर्दा के पाउनु भयो?
अब अहिलेसम्मको प्रारम्भिक हेर्दाखेरि चाहिँ अब त्यो बाटोको अवस्था नै जस्तो देखिन्छ, अब त्यो मोड भएको पहाडी बाटो, अब त्यो गाडीको टर्निङ पनि नपुग्ने, त्यसले गर्दाखेरि गाडी ब्याक गर्नुपर्ने, त्यो ब्याक गर्दाखेरिको अवस्थामा अब कता त्यो माटोमा चिप्लिएको हो कि या अब मेकानिकल फेलियर भएको हो, अब त्यो चाहिँ यकिन भन्न सकिएको छैन। तर अब त्यो टर्निङ नपुगेर ब्याक गर्दै थियो भन्नेसम्मको कुरो चाहिँ अहिलेसम्म आएको छ प्रारम्भिक अनुसन्धानमा।
हजुर,
थप चाहिँ अब यसमा बुझ्दैछौँ, अनुसन्धान गर्दैछौँ।
हस्, यहाँलाई जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक कुमार राय। हिजो जन्ती बोकेको बस बैतडीमा दुर्घटना हुँदा 13 जनाको, हालसम्म 13 जनाको मृत्यु भएको छ, 36 जना घाइते भएका छन्। घाइतेको डडेलधुरा स्थित अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। हिजो राति करिब 8 बजेको समयमा पवनदूत यातायातको सुप्र 02001X1119 नम्बरको बस दुर्घटना भएको हो। बर्दियामा बाघको आक्रमणबाट हिजो 2 जनाको मृत्यु भएको छ। मधुबन नगरपालिका 9 का 49 वर्षीय मैसरा डाँगीको बाघको आक्रमणबाट तथा गुलरिया नगरपालिका वडा नम्बर 4 का 35 वर्षीय नन्दु रोकाएको चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दिया स्थित हाम्रा समाचारदाताले जनाएका छन्। बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पछिल्लो दिनमा जंगली जनावरको वृद्धिका कारण मानव बस्ती अप्ठ्यारोमा पर्दै गएको छ। चालू आर्थिक वर्षको 7 महिनामा बर्दियामा कम्तीमा 8 जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गते देशभर शान्तिपूर्ण रूपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ। भक्तपुरको सानो ठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाई कार्यको हिजो स्थलगत अनुगमनपछि संचारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताउनुभयो। निर्वाचनको 4 खम्बा मध्ये 2 खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उहाँले देशभर निर्वाचनको माहौल बनेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले चुनाव एकै दिन हुने कुरामा निश्चिन्त रहन आग्रह गर्नुभयो।
एकदम उत्साह लागेर आयो, सबै त्यहाँको कर्मचारीदेखि लिएर हाकिम साहबहरूले यति राम्रो काम गर्नुभएछ कि अब खालि जनताले छाप लाउन मात्रै बाँकी छ। फरक पर्दैन, एउटै एकै दिनमा हुन्छ चुनाव, दुईचोटि हुनेवाला कहीँ छैन, एकै दिनमा हुन्छ। जहाँसम्म लाग्छ मौसम पनि राम्रो हुन्छ।
मतपत्र छपाईको अनुगमनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहौल बन्दै गएको बताउनुभयो। देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने भन्दै गृहमन्त्री अर्यालले चुनावका क्रममा एक थोपा रगत बग्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई अंगीकार गरी सुरक्षा योजना तयार पारिएको बताउनुभयो। यसैबीच अर्थमन्त्री रामेश्वर प्रसाद खनालले पनि निर्वाचन एकै चरणमा हुने बताउनु भएको छ। रेडियो नेपालसँग केही बेर अघि कुराकानी गर्नुहुँदै अर्थमन्त्री खनालले फागुन 21 मा निर्वाध र भयरहित रूपमा निर्वाचन गराउन सरकारले सबै तयारी गरेको बताउनुभयो।
होइन, हामीले शुरूदेखि नै एक चरण बाहेक 2 चरणमा गर्ने कुरा कहिले पनि गरेकै छैनौ, त्यो औपचारिक रूपमा कहिले पनि कुराकानी भएकै छैन। योभन्दा अगाडिका विभिन्न समयमा उठेका कुराहरूको सम्झना गर्नुभयो भने एउटा यस्तो समय थियो जुन बेलामा चुनावै हुँदैन भन्ने पनि कुराहरू आउँथ्यो। त्यो सबै कुराहरूलाई चिर्दै सरकारले दृढ इच्छा शक्ति सहित तयारी गरेर अहिले फागुन 21 गते निर्वाध रूपमा, निष्पक्ष रूपमा, भयरहित ढंगले निर्वाचन सम्पन्न गराउन सबै तयारी गरिसकेका छ।
अर्थमन्त्री रामेश्वर खनाल फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको 60 निर्वाचन क्षेत्रको मत पत्र छपाइसकिएको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फ कुल 2,03,23,000 मतपत्र छपाई हुने र हालसम्म 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाइसकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। उच्च हिमाली र दुर्गम क्षेत्रलाई प्राथमिकतामा दिई मतपत्र छपाई कार्य गरिएको र यही माघ 25 गतेदेखि मतपत्र जिल्ला जिल्ला पठाउने तयारी गरिएको पनि आयोगले जनाएको छ। सड़क यातायातको सहज पहुँच भएका जिल्लामा ट्रक तथा कन्टेनरको माध्यमबाट मतपत्र ढुवानी गरिने र यातायात मार्फत मतपत्र पुर्याउन कठिन हुने जिल्लामा हवाई माध्यमबाट मतपत्र ढुवानी गरिने सहायक प्रवक्ता जीशीले बताउनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दलहरू घोषणा पत्र निर्माणको अन्तिम तयारीमा जुटेका छन्। विगतमा लोकप्रिय नारासहित महत्वाकांक्षी योजना समेटेर ल्याइएका घोषणा पत्र सरकारमा पुग्दा समेत कार्यान्वयनमा ल्याउन नसकेको आलोचना खेपिरहेका दलहरू यसपटक परिवर्तित परिस्थिति अनुसारको घोषणा पत्र ल्याउनुपर्ने दबावमा परेका छन्। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन। राजनीतिक दलहरू चुनावको तीव्र प्रचार प्रसारमा लागिसक्दा पनि घोषणा पत्र भने सार्वजनिक गरिसकेका छैनन्। तर दलहरू घोषणा पत्र निर्माणको तयारीमा जुटेको दावी गर्दछन्। अघिल्लो चुनावमा लोकप्रिय नारा र महत्वाकांक्षी सपना देखाएर ल्याइएका घोषणा पत्र कार्यान्वयनमा आउन नसकेको भनेर आलोचना खेपिरहेका दलहरू यसपटक भने जनताको आकांक्षा अनुसार कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने बताउँछन्। भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछि फेरि अवस्थामा दलहरूलाई युवा पुस्ताको माग अनुसार समय सापेक्ष घोषणा पत्र ल्याउन चर्को दबाव पनि छ। निर्वाचनका लागि मनोनयन दर्ता गराएर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका उम्मेद्वारहरूसँग मतदाताले चुनावी एजेण्डा माग्न थालेका छन्। प्राय सबैजसो दलहरूले परिवर्तित अवस्थालाई प्रतिविम्बित गर्दै जनआकांक्षा सुशासन र विकासलाई मुख्य एजेण्डा बनाउने गरी घोषणा पत्र तयार गरिरहेको जनाएका छन्। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अर्थतन्त्रको विकास जनताको चाहनालाई सँगसँगै राखेर अगाडि लैजाने गरी व्यवहारिक र कार्यान्वयन योग्य घोषणा पत्र ल्याइने जानकारी दिनुभयो।
जनताले खोजेकै भ्रष्टाचार मुक्त देश हो, जनताले खोजेकै सुशासन हो, जनताले खोजेको विकास हो। यी तीनै कुरालाई केन्द्रबिन्दुमा राखेर नेपाली कंग्रेसले जनताको साखमा, जनताको भनाइमा, जनताको अपेक्षा अनुसार आफूलाई मात्र होइन आफ्नो घोषणा पत्र पनि त्यसैमा प्रतिबद्ध बनाएर लिएर जान्छ।
नेकपा एमाले यसपटक समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफू सरकारमा छदा थालनी गरिएका कामहरू पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेको नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको भनाई छ।
समृद्ध नेपाल सुखी नेपालीका राष्ट्रिय आकांक्षाहरू पूरा गर्न जे कामको थालनी गरेका छौं त्यसलाई एकदमै तीव्र गतिमा अगाडि बढाउने र सँगसँगै पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा कुन कुन क्षेत्रहरूमा हामीले लगानी वृद्धि गर्यो भने मर्यादित रोजगारीहरूको सृजना गर्न सकिन्छ, युवाहरूको भावनालाई, युवाहरूको सहभागिता, पहुँच र सहकार्यलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरामा विशेष लेखन कार्य अगाडि बढ़िरहेका।
नेपाली कम्युनिष्ट पार्टीले मुलुकको यथार्थ अवस्थालाई प्रतिविम्बित गर्दै युवा पुस्ताले उठाएका माग, सुशासन र भ्रष्टाचार मुक्त देश निर्माणलाई प्राथमिकतामा राखेर घोषणा पत्र ल्याउने तयारी गरिरहेको नेता अग्निप्रसाद सापकोटा बताउनुहुन्छ।
सुशासन, समृद्धि र राष्ट्रियता, जनतन्त्र, जनजीविका र रोजगारीको सृजना, बेरोजगारीको अन्त्य, गरिबी हटाउने, जनताको जीवन स्तर उठाउने र सामूहिक प्रगतितिर लैजाने, त्यसलाई चाहिँ सपना बाँड्ने भन्दा नि व्यवहारिक र कार्यान्वयन गर्न सकिने खालका घोषणा पत्र आउँछ।
विगतदेखि नै राजतन्त्र, हिन्दू राष्ट्र, प्रदेश संरचनाको खारेजी लगायतका एजेण्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक पनि यिनै विषयहरूलाई प्राथमिकतामा राखेर घोषणा पत्र तयार गरिरहेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ।
राजनीतिक मुद्दाहरू हाम्रो चाहिँ बाँकी छन्, त्यस कारणले गर्दा यो निर्वाचनमा पनि यथास्थितिको विकल्पको रूपमा राज संस्था, हिन्दू राष्ट्र, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने, 2047 साल भन्दा पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्ने जस्ता विषयहरूलाई नै प्रधानताका साथ लिएर जाँदैछौ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही दिनभित्रै घोषणा पत्र सार्वजनिक गर्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ। मुख्य दलहरू बाहेक कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र मधेस केन्द्रित दलहरू पनि घोषणा पत्र लेखनमा व्यस्त छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा र हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना घोषणा पत्रहरू सार्वजनिक गरिसकेका छन्। यसपटकको चुनावमा मुलुकको आर्थिक विकासलाई केन्द्रमा राख्दै नवयुवा पुस्ताले उठाउँदै आएको सुशासन, स्थिरता, रोजगारी जस्ता विषयलाई दलहरूले घोषणा पत्रमा समेट्न सके परिवर्तित राजनीतिक सन्दर्भलाई सम्बोधन गरेको ठहरिने मतदाताहरूको अपेक्षा छ।
राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानवाधिकार मैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग हिजो गरेको छलफलमा निर्वाचनलाई मानवाधिकार मैत्री बनाउन आग्रह गरेको हो। आयोगमा मानवाधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचार संहिता केही दल र उम्मेद्वारहरूबाट उल्लंघन भएको भनी प्रश्न उठेको, निर्वाचन पूर्व नै अमुक उम्मेद्वारले जित्छ भनी समाचार तयार गरी भ्रम सृजना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आयोगले जनाएको छ। फागुन 21मा हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन प्रसारण नगर्न र नगराउन उम्मेद्वारहरूलाई विज्ञापन बोर्डले आग्रह गरेको छ। बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतमा कुनै दल तथा दलका उम्मेद्वार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने भ्रम सृजना गर्ने जस्ता कार्य भइरहेको गुनासो बोर्डमा प्राप्त भइरहेकाले त्यस्तो कार्य नगर्न र नगराउन बोर्डले आग्रह गरेको हो। बोर्डले त्यस किसिमको गतिविधि भए गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसेले देशमा स्वस्थ राजनैतिक प्रतिस्पर्धाको वातावरण बन्न नसकेको बताउनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय प्रचार प्रसार समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले हाल निर्वाचनको प्रचार प्रसारलाई लिएर नयाँ र पुरानोको नाममा द्वेष र आक्रोशपूर्ण वातावरण सृजना गर्ने काम भइरहेको बताउनुभयो। प्रवक्ता चालिसेले बालबालिकालाई राजनैतिक प्रभावमा पारी आफ्ना अभिभावकहरूलाई चुनावी चिन्ह र व्यक्तिको प्रचार गर्न लगाउने, विपरीत राजनैतिक दल तथा नेतृत्वलाई घृणापूर्ण टिप्पणी दिन लगाउने जस्ता अराजनैतिक गतिविधिले स्वस्थ राजनैतिक वातावरण बिथोलिन सक्ने उल्लेख गर्नुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटै मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा यति बेला उम्मेद्वारहरू मतदाता रिझाउन गाउँ केन्द्रित भएका छन्। जुम्लामा एक स्वतन्त्र सहित 10 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा चुनावी सरगर्मी बढ़ेको छ। फागुन 21 गते हुने निर्वाचनका लागि 1 स्वतन्त्र र 1 महिला सहित 10 उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। मतदाता रिझाउन उम्मेद्वार गाउँ गाउँमा पुगे पनि मतदाताहरू जुम्लाको समृद्धि र विकास गर्ने केही नयाँपन दिने उम्मेद्वारलाई मतदान गर्ने सोचमा छन्। चन्दनाथ नगरपालिका 4 स्थानीय देवी सिमखडा:
जसले चाहिँ बाटो पानी सबै कुराहरू हेर्छ, राम्रोसँग जुम्ले जनताहरूको कुराहरू सुन्छ, त्यस्तो नेता
केही उम्मेद्वारहरूले जुम्लालाई सांस्कृतिक राजधानीदेखि सिजामा छुट्टै अस्पतालसम्म निर्माण गर्ने महत्वाकांक्षी चुनावी एजेण्डा अघि सारेका छन्। तथापि जुम्लामा शिक्षा, स्वास्थ्य, खानेपानीका समस्या जिउका त्यौं रहेका छन्। मतदाताहरू भने प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको जस्तो चुनाव नभएकाले निकै सुझबुझपूर्ण रूपमा नेतृत्व छान्नु पर्ने निष्कर्षमा छन्। जुम्लाको पीड़ा बुझ्ने, उम्मेद्वारलाई भोट दिनुपर्ने तातोपानीका स्थानीय भक्त रावलको भनाइ छ।
चुनाव स्थानीय जस्तो होइन, पालिका जस्तो होइन, असल नेता छानेर जुम्ली पीडालाई नेता कसैको दबावमा हाल्ने चुनाव होइन, आफ्नो अमूल्य मतलाई सोचेरै आउने नेता कसो सोचेर मात्रै जानुपर्छ।
चुनावी सरगर्मी बढ्दै गएपछि जुम्लामा दुष्प्रचार पनि उत्तिकै बढेको छ। आफू स्थापित हुन विभिन्न दलका नेता तथा उम्मेद्वारहरूले जनतालाई भ्रमित हुने गरी प्रचार गरिरहेका छन्। तर मतदान गर्न पाउने मतदाताको अधिकारलाई रक्षा गर्दै दुष्प्रचारबाट पनि सचेत हुन जरूरी छ। पत्रकारहरूले सत्य तथ्य सूचना प्रवाहमा जोड़ दिन र मतदाताहरूले उम्मेद्वारका एजेण्डा हेरेर मात्रै मतदान गर्नुपर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुनप्रसाद चौलगाईले बताउनुभयो।
जुन नेताले जिल्लाको विकास गर्न सक्छ उसका चाहिँ स्पष्ट एजेण्डाहरू के छन् भन्ने कुरालाई हेरेर आफूलाई विश्वास लागेको उम्मेद्वारलाई मतदान गर्नुपर्छ। चुनाव नजिकै गर्दा जिल्लामा विभिन्न किसिमका दुष्प्रचारहरू भइरहेका छन्। यस्ता दुष्प्रचारहरू नगर्नको लागि चाहिँ सम्पूर्ण मीडिया कर्मीलाई म आग्रह गर्दछु।
महत्वाकांक्षी योजना बोकेर उम्मेद्वारहरू गाउँ गाउँमा पुगे पनि जुम्लाको भाग्य र भविष्य बदल्न सक्ने योजना भएका र नीति निर्माणदेखि रोजगारी सिर्जनाका पक्षलाई जोड़ दिने उम्मेद्वारलाई निर्वाचित गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
गृहमन्त्री ओमप्रकाश अर्यालले विद्युतीय सरकारको अवधारणा कार्यान्वयनमा नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले 22 वार्षिक उत्सवका अवसरमा हिजो केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री अर्यालले प्राकृतिक विपदका सूचना समयमै सर्वसाधारणमा पुर्याउन टेलिकमले देखाएको तदारूकताको प्रशंसा गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाल टेलिकमले टेलिमेडिसिन, टेली एजुकेशन लगायतका सेवा दूरदराजमा विस्तार गर्न सरकार प्राथमिकताका साथ लागि परेको बताउनुभयो। बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा आगामी वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले लुम्बिनीको पर्यटन प्रवर्धन तथा पर्यटक आगमन बढ़ाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी वैशाख 16 र 17 गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामाको संयोजकत्वमा 10 सदस्यीय मूल समारोह समिति गठन गरेको छ। यसअघि भएको पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको लुम्बिनी विकास कोषले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्य वृद्धि समायोजन गर्न उत्पादक पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्य वृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्थापन कायम गर्न निर्देशन दिएको छ। विभागले पछिल्लो समय खाने तेल ग्यास चामल लगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तह तथा सार्वजनिक संचार माध्यमबाट आएका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी भाग मेघालयमा रहेको एउटा कोइला खानीमा भएको विस्फोटमा 18 जनाको मृत्यु भएको छ। दुर्गम पहाड़ी भेगमा रहेको खानीबाट 18 वटा शव निकालिएको त्यहाँको प्रहरीले जनाएको छ। विस्फोटमा 8 जना घाइते भएका छन्। खानीमा कतिजना कामदार थिए भन्ने स्पष्ट नभए पनि अझै खानीमा अड्किएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। अफ्रिकी राष्ट्र नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा 200 जनाको मृत्यु भएको छ। आक्रमणपछि त्यहाँका राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सैनिक कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बन्दुकधारीहरूले पसल र स्थानीय नेताहरूको घरमा आगो लगाएको त्यहाँ कार्यरत रेडक्रसले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिका बीचको सम्बन्ध सुमधुर रहेको बताउनु भएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वादपछि सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले चीनसँग अमेरिकाको र राष्ट्रपति शीसँग आफ्नो सम्बन्ध निकै सुमधुर रहेको बताउनु भएको हो। राष्ट्रपति ट्रम्पले समकक्षी शीसँगको टेलिफोन वार्तामा अमेरिका चीन व्यापार र सैन्य लगायतका विषय, चीन ताइवानको विषय, रूस युक्रेन युद्ध तथा आसन्न आफ्नो चीन भ्रमणबारे लामो र सौहार्दपूर्ण वार्ता भएको जानकारी दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित नेपाल बिल्डकन्ड अन्तर्राष्ट्रिय प्रदर्शनी बिहिबारदेखि काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा शुरू भएको छ। माघ 25 गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, निर्माण सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा 300 भन्दा बढ़ी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूका 200 भन्दा बढ़ी स्थल मार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको छ। आर्थिक वर्षको 6 महिनामा वीरगंज नाकाबाट 4,56,00,000,000 रूपियाँ बराबरका 32,331 अनएसेम्बल मोटरसाइकलहरू आयात भएका छन्। ती सवारी साधनको आयातबाट 4,43,00,000,000 राज्य कोषमा दाखिला भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 45,81,00,000 बराबरका 4,567 मोटरसाइकल आयात भएका छन्। त्यसै गरी चालू आर्थिक वर्षको 6 महिनामा 58,18,00,000 बराबरका 4,594 विद्युतीय मोटरसाइकलहरू आयात भएका छन्। पछिल्ला केही कारोबार दिन घटेको नेपाली शेयर बजारको परिसूचक नेप्सले बिहिबार दोहोरो अंकले सुधार भएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार परिसूचक 27.19 अंकले बढ़ेर 2,708.70 को बिन्दुमा पुगेको छ। यस दिन बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। बिहिबार बजारमा 3,55,00,000 कित्ता शेयरहरू 11,58,00,000,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन 201 कम्पनीको शेयर मूल्य बढ्दा 55 कम्पनीहरूको शेयर मूल्य घटेको छ। यही माघ 25 देखि 29 गतेसम्म चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्सपो आयोजना हुने भएको छ। एक्सपोमा उन्नत जातको गाईको प्रदर्शनी प्रमुख रूपमा गरिने भएको छ। व्यावसायिक रूपमा राम्रो नस्ल भएको गाई कहाँ पाइन्छ र त्यसबाट हुने फाइदाका बारेमा किसानहरूलाई जानकारीका लागि गाई प्रदर्शन गर्न लागि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो। प्रदर्शनीमा नेपाल र भारतका 120 दुग्ध उत्पादक र प्रविधिसँग सम्बन्धित कम्पनीहरू सहभागी हुने बिहिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। लामो समयदेखि परम्परागत रूपमा काँस, तामा र पित्तलका भाँडाकुँडा र अन्य सामग्री निर्माण हुँदै आएको भोजपुरको धातुमा आधारित घरेलु उद्योग कोइलाको अभावमा संकटमा पर्दै गएको छ। पञ्चायत कालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौं मूल्य बराबरका सामग्रीहरू उत्पादन गर्दै आएका थिए। त्यहाँ उत्पादित काँसका भाँडाकुँडा तथा अन्य सामग्री जिल्लासँगै तराईका विभिन्न शहरमा समेत बिक्री वितरण हुने गरेका थिए। पछिल्लो समय कोइला र कच्चा पदार्थको अभाव, लागतमा वृद्धि र पेसाप्रति नयाँ पुस्ताको आकर्षण गर्दै जाँदा भोजपुरको टक्सार बजार क्रमशः सुनसान जस्तै बन्दै गएको स्थानीय विनोद ताम्राकारले बताउनुभयो। त्यहाँका घरेलु उद्योग सञ्चालकको सबैभन्दा ठूलो समस्या कोइलाको अभाव नै भएको उहाँको भनाइ छ। उद्योग सञ्चालनका लागि आवश्यक कोइला मात्र होइन, मैन लगायत अन्य स्थानीय कच्चा पदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन भएको अर्का स्थानीय व्यवसायी सूरज बहादुर उदासले बताउनुभयो। पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चा पदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण भोजपुरको परम्परागत धातु उद्योग क्रमशः धराशयी बन्दै गएको छ।
टी20 विश्वकप अघिको वार्म अप खेलमा नेपालले क्यानाडामाथि 6 विकेटको शानदार जीत हासिल गरेको छ। बिहिबार चेन्नई स्थित महाराष्ट्र एसोसिएशन रंगशालामा क्यानाडाले दिएको 162 रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले 18 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले। रिटायर्ड आउट हुनु अघि विकेटकिपर आसिफले 58 रनको शानदार पारी खेले। त्यस्तै तेस्रो नम्बरमा आएका सन्दीप जोराले 44 रनको योगदान गरे। त्यसपछि आएका गुलशन झाले अभिजित 31 रन बनाए। क्यानाडाका लागि जसकरण सिंह, सात विन जफर र अजय भीर सिंहले समान 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानाडाले विश्व ओभरको समाप्तिमा 6 विकेट गुमाउँदै 161 रनको एकफल खडा गरेको थियो। नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान 2 विकेट लिए। त्यस्तै सुम्पाल कामी र नन्दन यादवको नाममा समान 1 विकेट रह्यो। यसअघि नेपालले मंगलबार पहिलो वार्म अप खेलमा युएलाई पनि 7 विकेटले हराएको थियो। कप्तान रोहित कुमार पौडेलले आईसीसी टी20 विश्वकपमा सुपर 8मा पुग्न खेल्ने बताएका छन्। बिहिबार मुम्बईको वानखेडी रंगशालामा भएको पत्रकार सम्मेलनमा बोल्दै रोहितले सुपर 8मा पुग्न खेल्ने बताए। उनले पछिल्लो समय समोचरणमै बिताएको स्मरण गर्दै नयाँ कृतिमा तोड्ने बताएका छन्। सन् 2014 र सन् 2024मा विश्वकप खेल्दा नेपाल समो चरणबाट माथि उठ्न सकेको थिएन। यसपटक नेपालले समो सीमा इङ्ल्याण्ड सहित वेस्ट इण्डिज, स्कटल्याण्ड र इटालीसँग खेल्नेछ। रोहितले विश्वकपमा टेस्ट राष्ट्रलाई हराउने योजना रहेको बताए।
अझै बम अब मौसम। आज तराई भूभागका धेरै स्थानमा हुस्सू तथा कुहिरो जारी रहनेछ। कोशी प्रदेशका पहाड़ी र हिमाली भूभागमा र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागका मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:48 भयो भने सूर्यास्त भरे साँझ 5:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 13 पुग्यो। 36 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार हुँदै। बर्दियामा बाघको आक्रमणबाट 2 जनाको मृत्यु। फागुन 21 गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन हुने प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रधानमन्त्री कार्कीद्वारा मतपत्र छपाईको स्थलगत निरीक्षण। प्रत्यक्षतर्फ 60 निर्वाचन क्षेत्रका लागि 72,60,000 मतपत्र छपाई सकिएको निर्वाचन आयोगद्वारा जानकारी। आगामी वैशाख 16 र 17 गते लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने। र भारतको मेघालयमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा 2 जना नेपाली सहित 18 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।